नमस्ते। रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति अन्तर्संवादमा श्रोताहरूलाई स्वागत गर्दछु। म विमल गिमाली। हरेक दिन बिहान यसै समयमा हाम्रो केन्द्रीय प्रसारणबाट प्रस्तुत हुँदै आएको अन्तर्संवाद कार्यक्रमभित्र हामी आम चासोसँग सम्बन्धित विभिन्न समसामयिक सन्दर्भहरूमा केन्द्रित रहेर सम्बन्धित क्षेत्रका व्यक्ति व्यक्तित्वहरूसँगको प्रत्यक्ष सम्वाद सुनाउने गरेका छौं। आजको कार्यक्रममा हामी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डाक्टर सागर राज भण्डारीसँग सम्वाद गर्छौं। एक वर्षसम्म कोरोना भाइरस संक्रमणको कारण उत्पन्न असहज परिस्थितिको सामना गरिसकेपछि नयाँ वर्षसँगै फेरि शुरू भएको दोस्रो चरणको कोरोना लहरले देखाएको व्यापकता यतिबेला आम चिन्ताको विषय बनेको छ। दैनिक रूपमा संक्रमित हुनेहरूको संख्या र मृतकहरूको संख्या बढ़न थालेपछि सबैतिर एक खालको डरको स्थिति उत्पन्न भएको छ। यस्तो परिस्थितिमा हामीले कसरी यो चुनौतीको सामना गर्ने भन्ने सन्दर्भमै हामी केन्द्रित हुन्छौं। हामीसँग शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डाक्टर सागर राज भण्डारी सम्पर्कमा आइसक्नु भएको छ। डाक्टर साहब नमस्कार।
नमस्कार नमस्कार विमलजी,
स्वागत छ यहाँलाई।
धन्यवाद हजुर।
हामीले जुन खालको परिस्थिति भोगिरहेको अवस्था छ, अब तपाईँहरूको भूमिका त शुरूआतको दिनदेखि नै टेकु अस्पतालले जसरी तपाईँहरू यो सेवामा खटिनु भएको अवस्था थियो, यति बेला दोस्रो लहरको सामना गर्ने परिस्थिति आउँदै गर्दाखेरि तपाईँहरूको अस्पतालकै भूमिकाको सन्दर्भबाट कुराकानी शुरू गर्न चाहन्छु। के छ अहिले तपाईँहरूको अस्पतालको अवस्था डाक्टर साहब?
अहिले अस्पतालको अवस्थाबारे बुझ्दाखेरि हाम्रो क्षमताभन्दा नै बढी हामी रेस्पोन्स गरिराखेका छौँ। हामी कोभिड डेडिकेटेड अस्पताल भइसकेपछि 100 शय्यालाई 60 शय्यामा चाहिँ हामीले सामुराखेका थियौँ, तर अहिले अब यो जुन झन् एक महिनादेखि जुन सेकेन्ड वेभको जुन यो संक्रमण दर उच्च बढ्दै गइराखेको छ र त्यसमा पनि धेरै गम्भीर प्रकारका बिरामीहरू बढिसकेको भएर अब उहाँहरूलाई हाम्रो सीमित बेडहरूमा भर्ना गर्न नसकिने कारणले गर्दाखेरि हामीले ती बेडहरूमा केही संख्या बढाइराखेका छन्। इमर्जेन्सीमा पनि बेडहरूको संख्या बढाएर 16-17 बेड बढाइराखेका छ। इभन हामीले त्यहाँ आएका बिरामीहरूलाई फर्काउन नपरोस् भनेर अस्पतालको अगाडि करिडोरमा पनि बेड राखेर अहिले चाहिँ अक्सिजन सहित चाहिँ उपचार चाहिँ सुरु गरेका छौँ। हाम्रो क्षमता केही हदसम्म चाहिँ तन्काउन सक्ने अवस्थासम्म चाहिँ हामी तन्काएर क्षमता बढाइराखेका छौँ।
भनेको यो तन्काउने अवस्थासम्म तन्किसके पछाडि एक ढङ्गको भार तपाईँहरूले अब थप्न सकिने अवस्था छैन?
अझै केही हदसम्म अब यस्तो अवस्था नाजुक स्थिति बढ्दै गयो भने अब हामीले के सोचेका छौँ भन्दाखेरि अब अहिले त एकदमै साँगुरो ठाउँमा चाहिँ हाम्रो अस्पतालले चाहिँ सेवा दिँदैछ। अब हामीले सोचेको जुन अस्पतालको अगाडिकोमा पनि टेन्टहरू हालेर कमसेकम त्यहाँ बेडहरूको चाहिँ बढाएर त्यसमा चाहिँ हामीले बिरामीहरूलाई सेवा दिने कि भन्ने हामीले सोचिराखेका छौँ। अब त्यसको चाहिँ अब यसरी संक्रमणको डर बढ्दै गयो भने त्यो गर्न पनि हामी बाध्य हुनेछौँ।
अरू सरकारी अस्पतालहरू निजी अस्पतालहरूसँगको चाहिँ अब समन्वयको पाटोमा हामीले व्यवस्थापन गर्नुपर्ने कतिपय कामहरू पनि होलान्। एक वर्षसम्मको यो अनुभवमा हामीले स्वास्थ्य क्षेत्रको पूर्वाधारलाई जति व्यवस्थित गर्नुपर्ने हो त्यसका निम्ति भइरहेका तयारीहरूको सन्दर्भमा तपाईँहरूको समन्वयको पाटो कस्तो छ नि डाक्टर साहब?
अब समन्वयको पाटोमा ठिकै छ, तर अहिले पनि के भइरहेका छन्, कतिपय बिरामीहरू अब प्राइभेट अस्पतालहरू चाहिँ अन्य अस्पतालबाट कुनै पनि इन्फर्मेसन नदिइकन होइन अब डाइरेक्ट चाहिँ एम्बुलेन्स थ्रु चाहिँ अस्पतालमा आउने अनि बाध्य हामीले चाहिँ बिरामीको कन्डिसन हेर्दाखेरि बाध्य भएर चाहिँ हामीले राख्नुपर्ने, अब हामीसँग धेरै स्पेस नहुँदा पनि उहाँलाई अब इमर्जेन्सीमा राखेर 2-3 दिनसम्म राख्नुपर्ने यस्तो अवस्था आइरहेको छ। यही बिचमा यदि त्यस्तो प्रकारका बिरामीहरूलाई हामीसँग आइसियु बेड र भेन्टिलेटरको चाहिँ संख्या यथेष्ट मात्रामा नभएको हुँदा यदि उहाँहरूले त्यस्तो आवश्यकता परेको बेलामा हाम्रा नजिकका अस्पतालहरूसँग समन्वय गरेर पठाउने पनि कोसिस गरिराखेका छौँ। र अर्को तपाईँले यहाँले ठिकै भन्नुभयो, अघि जुन यो स्ट्रक्चर्सको कुराहरू डेभलपमेन्ट वर्षौँ दिनमा अब यो गत वर्ष पनि शुक्रा ट्रपिकल अस्पताललाई त भनेन, खासमा त्यसमा ठुलो 300 सयको सरोवर अस्पताल बनाउने भनेर भनियो, तर त्यो बनाउने कहाँ बनाउने त्यसको लागि जग्गा एकिन गरेर भनियो, तर जग्गा खास आजका दिनसम्म जग्गा एकिन पनि भएको छैन। त्यसको बारेमा मास्टर प्लानहरू पनि कुनै तयार भएको छ, यो सबै मन्त्रालयले आफ्नो जिम्मेवारीमा लिएको छ, हामीलाई खासै त्यस्तो जानकारी दिएको छैन। त्यसले गर्दाखेरि यस्तो अवस्थामा कुनै न कुनै ठाउँहरू चाहिँ व्यवस्था हुनु हुनुपर्ने हो। अब त 2 महिना मात्र बाँकी छ होइन, तैपनि अब हाम्रो बिचमा समन्वय त्यति राम्रोसँग हुन सकेको छैन, त्यसले गर्दाखेरि सायद अब ठुलो अस्पताल भएको भए यस्तो प्रकारको समस्याहरू झेल्नु पर्दैन थियो, अब धेरै मानिसहरूलाई चाहिँ अस्पतालमा व्यवस्थापन गर्न सक्नुपर्ने थियो, त्यो चाहिँ कमजोरी पक्कै भएको।
डाक्टर साहब, अब यहीँनिर जसरी अब हामीले नियमित ढंगले स्वास्थ्य सेवा प्रदान गर्नका निम्ति स्थापना भएका कतिपय सरकारी र कतिपय निजी अस्पतालहरूको सेवा र तिनको चाहिँ भूमिकाको सन्दर्भमा पनि यस्तै संकटको बेलामा चाहिँ मापन हुने गर्दछ। अब यही सन्दर्भमा अहिले नियमित ढंगका अरू रोगका बिरामीहरू कोरोनाको त्रासले गर्दाखेरि उनीहरूले पनि उपचार नपाउने अवस्थाले गर्दाखेरि पनि अर्को चिन्ता निम्त्याएको सन्दर्भ छ। त्यसले गर्दाखेरि अब कोरोना विशेष भनिएका अस्पतालहरूलाई विशेष रूपमै भूमिकामा राख्नको लागि गर्नुपर्ने पनि केही कामहरू छन्?
छ, खासै छ। अब यो तपाईँलाई मैले भन्नै पर्ने हुन्छ, यो धेरै पुरानो अस्पताल हो, देशको झन्डा 1/3 टोटल पपुलेसन अफ एचआईभी संक्रमितहरूलाई हामी अहिले पनि हामीले उपचार गरिरहेका थियौँ, र झन्डै नेपालको 40-50% जुन यो तपाईँको डग बाइटको उपचार पनि हामीले नै गरिराखेका छौँ। अहिले यो सुरुदेखि नै फर्स्ट जब फर्स्ट वेभ आइसक्यो, फर्स्ट वेभ आइसकेदेखि हामीले कोभिड डेडिकेटेड भइसकेपछि अन्य जुन बिमारीहरूलाई अब यसबाट रिस्कबाट बचाउनको लागि अस्पतालमा राख्नु हुँदैन, उहाँलाई अन्य अस्पतालमा हामीले प्रेसन गर्नुपर्छ अथवा ट्याक्सिप गर्नुपर्छ भनेर चाहिँ सोचिराखेका थियौँ, र अन्य सेवाहरूको ट्याक्सिप भए तापनि खास गरेर अघि मैले भने जस्तै संक्रमित एचआइभी संक्रमित यो जुन एन्टिरेबिज भ्याक्सिन लगाउने जुन त्यो टेक्निकली चाहिँ एकदमै हामी असफल भयौँ, त्यो सक्दै सकिएन, कसैले पनि त्यो लिन सक्नु भएन, त्यसले गर्दा बाध्य भएर आजका दिनसम्म पनि त्यो सेवा हामीले नै प्रवाह गरिराखेका छौँ, र अन्य सेवाको हकमा हामीले माघ 4 गतेदेखि यो चाहिँ अब जुन अघि मैले भनेको जस्तै थुप्रै प्रकारको रोगहरू चिकनगुनिया मलेरिया डेङ्गु त्यसपछि टिबीदेखि लिएर थुप्रै रोगहरू जसलाई अब अरू अस्पतालले सामान्य रूपमा चाहिँ लिन सक्दैन तीलाई पनि व्यवस्थापन गर्न हामीलाई यो चाहिँ अब धेरै यो 1 वर्षसम्म चाहिँ यो ट्याक्सिप गर्दाखेरि उहाँहरूबाट धेरै गुनासाहरू आए, उहाँले चाहिँ यो क्वालिटी सर्भिस पाउनु भएन, त्यति सहज वातावरण भएन भन्ने हिसाबले हामीले चाहिँ माघ 4 गतेदेखि फेरि सुरु गरेका थियौँ, र यो 2-3 महिना गर्दाखेरि जब यो फेरि यो अब यो दोस्रो वेभ आइसक्यो, आइसकेपछि उहाँहरूको यो यो रिस्कलाई चाहिँ हामीले मध्यनजर गरेर फेरि पनि हामीले ट्याक्सिप गरेका छौँ यो 1 गतेदेखि नै। अब पक्कै पनि यस्तो अवस्थामा अन्य अस्पतालहरूले पनि जसरी सुब्रदास तत्कुल अस्पतालले कोभिड डेडिकेटेड भएर चाहिँ सेवा लिइरहेका छ, अन्य अस्पतालहरूले पनि सरकारले त बनिराखेको छ 50 बेड तिमीहरूको बेड पनि कोभिड-19 को लागि म्यानेजमेन्ट गर, अन्य अन्य रोगका मानिसहरूलाई पनि राम्रोसँग चाहिँ सर्भिस दिनु भनेर भनिराखेका छ। त्यो खासै अहिलेसम्म पनि मैले देख्छु त्यति रूपमा व्यवहारिक रूपमा चाहिँ चलेको अहिले पनि देखिरहेको।
त्यसको कारण के होला? हामीले व्यवस्थापनको पाटोमा प्राय जसो हरेक क्षेत्रमा व्यवस्थापकीय एउटा उत्कृष्टताको खोजी नै गर्नुपर्ने अवस्था रहेको सन्दर्भ छ। यो महामारीको यस्तो स्थितिमा 1 वर्षसम्मको अनुभव बेहोरिसके पछाडि त अलिकति सरकारी संयन्त्रहरू बीचको चाहिँ समन्वयको पाटोमा पनि केही कमजोरीहरू छन् भन्ने महसुस हुन्छ रक्षा?
एकदमै एक राम्रो प्रश्न भन्नुभयो यहाँले, चाहिँ हाम्रो पक्कै पनि हामीसँग समन्वयको अभाव छ। कतिपय अस्पतालहरूले उहाँहरूलाई चाहिँ कुनै पनि उहाँहरूलाई चाहिँ भित्रभित्र आफै कर्मचारी व्यवस्थापनदेखि लिएर अस्पतालले कसरी रन गर्ने भन्ने कुरा नै गाह्रो भइराखेको अवस्थामा अहिले फेरि थप सेवा उहाँहरूबाट मार्फत दिँदाखेरि उहाँलाई झन् गाह्रो भइराखेको अवस्था छ। तर यसको लागि अब मन्त्रालय स्पष्ट निर्देशन सहित उहाँहरूलाई चाहिँ कस्तो प्रकारको स्रोत साधनहरू चाहिँ जुटाइदिनुपर्छ, ह्युमन रिसोर्सहरू दिनुपर्छ, त्यसको लागि चाहिँ अलिकति पहल गरिदिएको भए यो सहजीकरण हुन्थ्यो। र त्यो खासै मैले अब भनौँ न एउटा निर्देशनको आधारमा यसरी गर भन्ने मात्रै भयो, त्यसको स्रोत साधनको लागि हामी यसरी व्यवस्था गर्दैछौँ भने चाहिँ त्यो भइदिएको भए सजिलो हुन्थ्यो, त्यो नभएर अलिकति गाह्रो भएको हो। त्यही भएर चाहिँ उहाँले पनि अब काममा चाहिँ पन्छाउन चाहने हाम्रो जुन आदत छ पहिलेदेखिको त्यो त अवश्य नै छ, त्यो अहिले पनि यथावत भइरहेको जस्तो लाग्छ।
अब जसरी अग्रमोर्चामा रहेर चिकित्सकहरूको चाहिने भूमिका अत्यन्त सराहनीय ढंगको चाहिने भूमिकामा देखिएको अवस्था पनि हो, धेरै चुनौतीहरू झेलेरै पनि भने सेवामा अहोरात र खटेका कतिपय चिकित्सकहरूको साहस यही सन्दर्भमा पनि अत्यन्त चर्चा गर्न योग्य रूपमा पनि बाहिर आएको सन्दर्भ छ। हामीले काठमाडौँको मात्रै सन्दर्भ रहेन, भेरी अञ्चल भेरी अस्पतालमा पनि अत्यन्त थेग्न नसक्ने खालको भार उत्पन्न भइसकेको अवस्था र काठमाडौँ बाहिरका कतिपय अरू अस्पतालहरूको स्थिति पनि त्यस्तै रहँदाखेरि यो जनशक्ति परिचालन गर्ने विषयमा एउटा टास्क फोर्स जस्तो गठन गरेर अलिकति मोबिलिटी बढाउनु पर्ने अवस्थामा पनि तपाईँहरूले स्वास्थ्य मन्त्रालय संघको तपाईँहरूको चाहिँ समन्वयमा पनि केही त्यो खालको सिस्टम डेभलप गर्नुपर्ने अवस्था हो कि?
एकदमै राम्रो प्रश्न सोध्नुभयो। यो उदाहरण जसरी यो भूकम्प हुँदाखेरि यहाँले जुन अलिक हाइली हिटेड भएका ठाउँहरूमा जसरी अन्य क्षेत्रबाट चाहिँ कर्मचारीहरू मोबिलाइज भएका थिए त्यस्तै प्रकारले अहिले पनि त्यस्तै गर्नुपर्ने हो। जस्तै कम जोखिमको ठाउँमा भएका अस्पतालका स्वास्थ्य कर्मीहरूलाई चिकित्सकहरूलाई अथवा त्यस्तै क्रिटिकल स्पेसियलिस्टहरूलाई अहिले जहाँ जोखिम भएका जिल्लाहरू छन् जिल्ला अस्पताल अथवा अन्य अस्पतालहरू छ जस्तै भेरीकै कुरा आयो, कैलालीकै कुरा आयो, पर्सा वीरगन्जकै आयो, मोरङकै कुरा आयो, यी अस्पतालहरूमा पनि अन्य ठाउँहरूबाट कर्मचारीहरूलाई मोबिलाइज गर्नुपर्ने हो। हुन त मन्त्रालयले अहिले चाहिँ त्यस्तो अवस्थामा अब यो कर्मचारीहरू करार सेवा अन्तर्गत लिने भनेर व्यवस्थापन गरेको छ। त्यसले चाहिँ अहिले फेरि यो फेरि एउटा अप्ठ्यारो कस्तो छ भन्दाखेरि अब असार मसान्तसम्म मात्रै भनेर स्पष्ट लिनु भनेको छ। अब फेरि अब यो चाहिँ जुन हाम्रो संक्रमण डर छ कहिलेसम्म लास्ट हुने भन्ने अझ पनि यकिन छैन। आशा छ लामो समयसम्म यो गइरहन्छ, तर अहिले जुन लकडाउनको अवस्था छ लकडाउनले गर्दाखेरि ट्रान्समिसनको जुन चेनलाई कटअफ गरियो भने चाहिँ होपफुल्ली अब केही हप्तापछि यसको संक्रमणको यो चाहिँ कभर डाउन हुँदै एउटा कन्ट्रोलेबल अवस्थामा आउँछ भन्ने सोचेका छौँ। र अहिले पनि कतिपय अस्पतालहरूलाई अब मन्त्रालयले अब यो चाहिँ स्पष्ट निर्देशन पनि दिएको छ, बजेट व्यवस्थापन पनि गर्नु परेको छ। र अहिले उहाँहरू नै आफै अलिकति व्यस्त भएर होला अथवा यो चाहिँ व्यस्त भएर चाहिँ समयमा चाहिँ यो कर्मचारीहरूको लागि चाहिँ राख्न नसक्ने विज्ञापन हाम्रो कतिपय सरकारी नियम नीतिहरू छन्, कुनै पनि कर्मचारीलाई राख्नको लागि चाहिँ विज्ञापन निकाल्नु पर्यो, त्यसको लागि चाहिँ अब भर्ना प्रक्रियाका विभिन्न चरणहरू पार गर्नुपर्छ, त्यो अलिक कम्प्लिकेटेड भएर चाहिँ
हजुर डाक्टर साहब। अब कतिपय सन्दर्भमा हाम्रो यो समग्र प्रशासन सेवा निजामती प्रशासन अलिकति परिणाममुखी भन्दा पनि प्रक्रियामुखी शैलीमा हामी चलाइरहँदाखेरि यस्तो बेलामा त अलिकति एक्सन ओरिएन्टेड हुनुपर्ने आवश्यकता हो, त्यतातर्फको चाहिँ आवश्यकता पनि होला। र सँगै हामीले यो व्यवस्थापनको पाटो पछि अबको सन्दर्भमा यो दोस्रो लहरमा जुन ढंगको चाहिँ संक्रमितहरूको चाहिँ अवस्था देखिएको छ, यो भाइरसको विशेषताको सन्दर्भ पनि तपाईँहरू जस्तो विज्ञबाटै एउटा सन्देशको रूपमा जाँदाखेरि राम्रो हुन्छ। अहिले जुन संख्यामा संक्रमितहरू फैलिरहेको बढ़िरहेको अवस्था छ, यो दोस्रो लहरको भाइरसको विशेषताको अलिकति यो विशेषता बारे पनि जानकारी गराइदिनुहोस्।
विमलजी, अहिले जुन वेब जुन सेकेन्ड वेब आइराखेको छ, यो सेकेन्ड वेबमा अब कोरोना भाइरस नै हो, तर अहिले हामी विभिन्न किसिमको भेरिएन्टको नाम दिइरहेका छौँ। कतिपयले ब्राजिलियन भेरिएन्ट भनेको छ, कसैले चाहिँ जापानिज भेरिएन्ट भनेको छ, कसैले चाहिँ इन्डियन भेरिएन्ट पनि चाहिँ अहिले नाम आइसकेको छ। त्यसमा पनि डबल म्युटेसन, ट्रिपल म्युटेसन भनिरहेका छ, युके भेरिएन्ट भन्ने छ। अब यो बिचमा जनमानसमा एउटा कन्फ्युजिङ अवस्था सिर्जना भइरहेको छ। हामीले बुझ्नुपर्ने भनेको जुनसुकै भेरिएन्ट भए तापनि अथवा जुनसुकै यो टाइप भए तापनि यसको चाहिँ कोरोना भाइरसमा कोरोना भाइरसको नेचरमा जहिले पनि यसले आफ्नो चाहिँ रेप्लिकेसन अथवा ग्रोथ हुने क्रममा यसले आफ्नो स्वरूप परिवर्तन गर्छ। स्वरूप परिवर्तन गर्नेमा भित्रका आफ्नो चाहिँ डेनामिक सिक्वेन्सिङमा अलिकति स्ट्रक्चरल चेन्जेस हुन्छ, त्यो चेन्जेसले गर्दाखेरि त्यो भाइरसको भाइरुलेन्सी भन्छ, भाइरुलेन्सी उसको अट्याक गर्ने डर अथवा ट्रान्समिसन गर्ने डर, उसमा विभिन्न लक्षणहरू चाहिँ कडा प्रकारको हो कि अथवा हल्का प्रकारको हो कि, त्यो लिनमा भर पर्दो रहेछ होइन। र जुन अहिले निक्लिएको जुन यो चाहिँ भेपिनिक्सको भेरिएन्टहरू छ कोरोना जुन संक्रमणले, अब यो संक्रमण पनि एकदम उच्च छ। पहिले हामीले भनिराखेका थियौँ ड्रपलेट चाहिँ इन्फेक्सन हुन्छ भनिराखेका छ, अहिले एयर सस्पेन्सन पनि हावाको माध्यमद्वारा पनि सर्ने भनिएको छ। कुनै पनि बन्द कोठामा त्यस्ता संक्रमण व्यक्तिहरू त्यहाँ बस्यो भने त्यो कोठाभित्र जस्तै मानव 20 जना बसिराखेको छ भने 20 जना पहिलेको जुन कोरोना भाइरसले 20 जना मध्ये चाहिँ अब 40-50 जना चाहिँ संक्रमण गर्थ्यो भने अहिलेको जुन नयाँ भेरिएन्टको जुन भाइरस छ त्यसले चाहिँ 20 जना मान्छे बसे पनि 20 जनालाई नै संक्रमण गर्थ्यो। त्यस्तो प्रकारको चाहिँ आक्रामक स्थितिमा यो आइराखेको छ। किन त भन्दाखेरि कुनै पनि संक्रमित व्यक्तिले छिउ गर्दा खोक्दाखेरि जति मात्रामा पहिले भाइरस बाहिर निक्लन्थ्यो त्योभन्दा धेरै गुणामा त्यो बाहिर निक्लने हुँदाखेरि त्यो भाइरसको डोजे पनि बढ्यो, भाइरस लोड पनि बढेको, त्यसले गर्दाखेरि संक्रमण उच्च देखिएको हो। र अहिले अर्को फरक देखिएको के भन्दाखेरि संक्रमण गर्ने क्रममा अहिले झन्डै 40 वर्षभन्दा मुनिका तपाईँको चाहिँ सानसाना नानीहरूमा पनि यो समय संक्रमण देखिएको छ। अब यो सानसाना नानीहरूमा अथवा यो एडोलेसेन्सहरूमा संक्रमण हुँदा अब उनीहरू भनेको बढीभन्दा बढी अरूसँग क्लोज कन्ट्याक्टमा रहने होइन, त्यसले गर्दाखेरि संक्रमण एकदमै बढी जोखिममा देखिएको छ। अब योभन्दा पहिलेको जुन कोरोना भाइरसहरूमा संक्रमण बढी चाहिँ उमेर पुगेका सिनियर सिटिजनहरूमा हुन्थ्यो, उहाँहरू बढी एक्सपोज हुनुहुन्थ्यो। तर अहिलेको जुन एडोलेसेन्सहरू भयो साना नानीहरूमा हुँदाखेरि संक्रमण चाहिँ एकदमै छोटो समयमै धेरै ठाउँमा चाहिँ यो एकदम ट्रान्समिसन भएको छ। र लक्षणकै कुरा गर्दा पनि पहिलेको भन्दा बढी मात्रामा यसले लक्षण टिपिकल लक्षणहरू देखाउने, तपाईँको चाहिँ भनौँ न अब केही खोकी नलागे तापनि अलिकति ज्वरो आएको, जिउ दुखेको मान्छेलाई एक्सरे गर्दा एक्सरेमा दाग देखिएको, अनि दाग त्यो हेरेको केही दिनपछि उसलाई चाहिँ सास फेर्न गाह्रो हुने, उपचारको क्रममा पनि जुन अब अक्सिजन दिनुपर्ने बिरामीहरूको संख्या एकदमै बढिराखेको, आइसियु भेन्टिलेटरमा राख्नुपर्ने बिरामीहरूको संख्या एकदम बढिराखेको, अक्सिजनको ट्रिटमेन्ट गर्दा पनि पहिलेका बिरामीहरूलाई चाहिँ अक्सिजनको मात्रा थोरै दिए पनि मेन्टेन हुन्थ्यो भने अहिलेका बिरामीहरूमा अक्सिजनको मात्रा एकदमै बढाउनुपर्छ है, तपाईँको 4 लिटरभन्दा बढी 15 लिटर 60 लिटरसम्म पनि पर मिनटको हिसाबले चाहिँ दिनुपर्ने, धेरैलाई चाहिँ यो आइसियु भेन्टिलेटरमा राख्नुपर्ने, त्यस्ता चुनौतीहरू चाहिँ थपिएको छ।
हजुर डाक्टर साहब, अब यहीँनिर हामीले अब जसरी सुरुवातमा यो भाइरस उत्पन्न भइसके पछाडि यसको उपाय भनेकै भ्याक्सिन पत्ता लगाउने बेलासम्म हामीले कुर्नुपर्छ, जब भ्याक्सिन पत्ता लाग्छ तब मात्र यसको समाधान हुन्छ भन्ने एउटा आशामा पनि 1 वर्ष हामीले बितायौं। जसरी अब विकसित मुलुकहरूले भ्याक्सिन पत्ता लगाए, त्यसको प्रयोग सुरु गरियो, डब्ल्युएचओ मार्फत मान्यता भइसकेपछि अब हाम्रो जस्तो मुलुकमा पनि हामीले पनि त्यो अवसर प्राप्त गरिसकेपछिको अवस्थामा यति बेला भ्याक्सिन सँगसँगै दोस्रो लहर सुरु हुनुको सन्दर्भ यो खोपको प्रभावको विषय तपाईँहरूको अनुभवले के भन्छ?
अब यस्तो छ, अब यो कतिपय देशमा अब जुन भ्याक्सिन प्रोडक्सन गर्ने हाउसको कुरा गरौँ, जति पनि प्रोडक्सन हुन्छ लन्डन तपाईँको बेलायतदेखि लिएर अमेरिकादेखि लिएर थुप्रै देशहरू जहाँ यो भ्याक्सिन प्रोडक्सन भइराखेको छ, ती देशमा पनि अहिले उच्च संक्रमण देखिराखेका छौँ, एकदमै नास्ती हाम्रो भन्दा पनि नास्ती कन्डिसन उनीहरूमा छ। त्यसकारण यो भ्याक्सिन्सहरूमा कस्तो हुँदो रहेछ भन्दाखेरि अब जसरी हामीले इन्फ्लुएन्जा भाइरसको चाहिँ जुन यो खोप लगाउँछ त्यो खोप लगाउने भ्याक्सिन लगाउने बेला पनि केही वर्षको लागि त्यो प्रोडक्सन हुन्छ, त्यो बेला त्यो स्ट्रेनलाई अथवा त्यो भेरिएन्टलाई काम गर्छ। जसरी यो जुन यो कोरोना भाइरसको स्ट्रेन अथवा टाइपहरू चाहिँ चेन्ज भइराखेका छ, त्यसै अनुसार हरेक वर्षको यसको भ्याक्सिनको प्रोडक्सन हुनुपर्छ। र यसलाई चाहिँ त्यही भएर चाहिँ कतिपय भ्याक्सिनले प्रभावकारी रूपमा काम गर्न नसक्यो भने चाहिँ टिप्पणीहरू पनि आइरहेको छ, त्यो सत्य हो कतिपय होइन। त्यस कारण चाहिँ त्यसलाई गर्नको लागि अब चाहिँ अब विभिन्न म्यानुफ्याक्चर कम्पनीले नयाँ टेक्नोलोजी लगाएर नयाँ स्ट्रेनका कन्टेन्टहरू त्यो नयाँ भ्याक्सिनमा मिक्स गरेर दिनुपर्ने हुन्छ, त्यसले गर्दा काम गर्न सक्छ। र अहिले हामी जस्तो रिसोर्स कन्ट्री कन्ट्रीमा हामीले धेरैभन्दा धेरै जनतालाई दिन सकेका छैनौँ, जति पनि भाइरस भ्याक्सिन आइराखेको छ, भाइरस कतिपयलाई चाहिँ हुनु न अब म्याक्सिमम मान्छेहरूलाई चाहिँ हामीले हुन त फ्रन्टलाइनरलाई सेकेन्ड डोज पनि हामीले दिइसक्यौँ, खास गरेर चाहिँ ओझेलमा परेका व्यक्तिहरू अब यो चाहिँ एडोलेसेन्टदेखि लिएर तपाईँको यो अरू व्यक्तिहरू चाहिँ जस्तै भयो हामीले भन्दै आएको चाहिँ 59 चाहिँ 20-65 वर्षसम्म उमेरसम्मका व्यक्तिहरू धेरै छुट्नु भएको छ, धेरै छुट्नु भएको छ। र त्यस्तै 65 वर्षभन्दा माथिका व्यक्तिहरूलाई पनि अब लाउने बेला पनि भयो, त्यो भ्याक्सिन चाहिँ यो ग्लोबल सर्टेजले गर्दाखेरि हामीले व्यवस्थापन गर्न सकेको छैनौँ। र अहिले हामीले के पहल गर्नुपर्छ भन्दाखेरि यो भ्याक्सिन भनेको एउटा अब प्रोटेक्सन गर्नको लागि एउटा चाहिँ एउटा विङ मात्रै हो यो होइन, अब यो सबै भ्याक्सिन लगाएर सबै यसबाट चाहिँ सुरक्षित हुँदैन, केही हदसम्म मात्रै हो। जस्तै अब 70% 80% म्याक्सिमम दुई डोज लगाए पनि हुन्छ र अरू प्रोटेक्सन गर्नको लागि अन्य एक्टिभिटिजहरू चाहिँ प्यारलली लैजानुपर्छ जनस्वास्थ्यको मापदण्डहरू अप्नाउने तर अहिले हामीले गर्नुपर्ने के भने जस्तै यो भ्याक्सिन लगाएका मान्छेहरूमा पनि पहिले डोज लगाएका मान्छेहरू अथवा सेकेन्ड डोज कम्प्लिट भएका मान्छे पनि रिइन्फेक्सन भइराखेको छ त्यो रिइन्फेक्सन हुँदाखेरि के देखेको छ भन्दाखेरि उहाँहरूको लक्षण एकदमै साधारण प्रकारको लक्षणहरू देखिएको छ उहाँहरूलाई चाहिँ आइसियू भेन्टिलेटरमा राख्न नपर्ने अस्पतालमा भर्ना नगर्नुपर्ने देखिएको छ त्यस कारण चाहिँ यो भ्याक्सिन लगाउँदैमा 100% प्रोटेक्सन हुँदैन त्यो लगाएको व्यक्ति पनि सङ्क्रमण हुने सम्भावना त्यतिकै छ र ऊ मार्फत पनि अन्य व्यक्तिलाई सङ्क्रमण हुने त्यो सम्भावना त्यतिकै रहन्छ त्यस कारण चाहिँ यो प्रोटेक्सन गर्नको लागि भ्याक्सिन एउटा माध्यम हो त्यो माध्यम गर्नको लागि अहिले सटेज भएको अवस्थामा हामीले जुन सबै ती राष्ट्रहरूबाट चाहिँ ल्याउनको लागि हामीले पहलकदमी गर्नुपर्छ अब यसको लागि म त एकदमै अनुरोध गर्न के चाहन्छु जब यो हाम्रो विभिन्न राजनीतिक दलका चाहिँ नेतागणहरूलाई अब हामीले विभिन्न किसिमको चाहिँ रिलेसन त भन्ने भनिराखेका छौँ त्यो डिप्लोमेटिक रिलेसन हो अथवा अरू के रिलेसन हो त्यो सबै पनि प्रयोग गरेर त्यो भ्याक्सिन नेपाली जनतालाई बचाउनको लागि भ्याक्सिन ल्याउनुपर्ने आवश्यकता देखिएको छ त्यो पहल गरिदिनु म एकदमै व्यक्तिगत रूपमा सबैलाई म अनुरोध गर्ने
हजुर अत्यन्त सान्दर्भिक सन्दर्भ उठाउनु भयो हामी अन्तिममा छौँ डाक्टर साहब अब तपाईँहरू जस्तो विषयगत अध्ययनले अनुभवले खाइएको व्यक्तित्वहरूले दिने सन्देश आम मान्छेहरूको लागि अत्यन्त महत्वपूर्ण हुन्छ यस्तो बेलामा जसरी जुन चुनौती हामीले सामना गरिरहेको अवस्था छ हिजोदेखि अब एक ढंगको निषेधाज्ञाको चाहिँ अवस्था शुरू गरिएको स्थिति छ यो बेलामा आम नागरिकहरूले पालना गर्नुपर्ने नियमहरू संक्षेपमा अत्यन्त एक मिनट भित्र भनिदिनुहोस् त
यो निषेधाज्ञा पनि एउटा चाहिँ खालि निषेधाज्ञा एउटा विकल्प होइन निषेधाज्ञा हुँदैमा अब चाहिँ यो चाहिँ सङ्क्रमणको कम हुने होइन अब यसको लागि यसको साथसाथमा अन्य जनस्वास्थ्यका मापदण्डहरूलाई चाहिँ हामी अक्षरश पालन गर्नुपर्छ जस्तै अब अनावश्यक भिडभाडमा नजाने होइन फेरि कुनै पनि उच्च जोखिमका क्षेत्रबाट चाहिँ आइराख्नु भएको छ उहाँ ती व्यक्तिहरूलाई चाहिँ क्वारेन्टाइन आइसोलेसनमा राख्ने लक्षणबाट व्यक्तिहरूको पिसिआरको टेस्ट गर्ने पिसिआर भइसकेपछि रिपोर्टको आधारमा उहाँको उपचार गर्नुपर्ने अथवा के गर्नुपर्ने व्यवस्था गर्नुपर्ने अर्को कुरा अब अनिवार्य मास्क भनिराखेको छ मास्कको सही सदुपयोग गर्नु पर्यो नाक र मुख मजाले राम्रोसँग छोकिने गरेर चाहिँ लगाउनु पर्यो बाहिर भिडभाडमा जाने कुरा पर्नु भएन अहिले विवाहको सिजन चलाएर अनावश्यक भिडभाडमा यसो भोज भतेमा सहभागी हुनु हुँदैन
त्यसै
मुख्य कुरा चाहिँ ह्यान्ड वासिङका कुराहरूलाई चाहिँ अक्षरश पालना गरेर लग्यो भने चाहिँ अब हामी चाहिँ अब नेपाली जनतालाई हामी आफू आफ्नो परिवारका सदस्य हाम्रो समुदायका व्यक्तिहरूले बताउनु
हुन्छ डाक्टर साहब समय र विचार सहित यस्तो महत्वपूर्ण परिस्थितिको बेलामा हामीसँग सम्पर्कमा आएर आफ्नो अनुभव सहितको धारणा योजना सुनाउनु हो त्यसको लागि धेरै धेरै धन्यवाद छ
धन्यवाद
हुनुहुन्थ्यो शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डाक्टर सागर राज भण्डारी उहाँसँग कोरोना परिस्थितिको बीचमा हामीले सामना गर्दै गरेको चुनौतीको सन्दर्भ केन्द्रमा राखेर कुराकानी गर्यौं यसै कुराकानीको साथसाथै अन्तर्सम्वादको निर्धारित समय सकिएको छ प्राविधिक सहकर्मी राजु थापालाई धन्यवाद दिएर म विमल गिमाली बिदा हुन्छु नमस्कार
नेपाल सरकार वन तथा वातावरण मन्त्रालय वातावरण विभाग